مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں سعدیہ اسد۔ ہمارا آج کا موضوع ہے ہیراسمنٹ یا جنسی ہیراسمنٹ ان پاکستان۔ اس سلسلے میں قانون کتنا مددگار اور مؤثر ہے، بولنا کتنا مشکل ہے پاکستانی معاشرے میں، اور اپنے ساتھ پیش آنے والے کسی بھی طرح کے ناخوشگوار واقعے یا آپ کی مرضی کے خلاف آپ کے ساتھ کیے جانے والے کسی بھی طرح کے سلوک کو سب کے سامنے لانے کے بعد آپ کو کیا کچھ سننا اور سہنا پڑتا ہے، اور وہ سب کس زمرے میں آتا ہے؟ کیا وہ بھی کسی سطح پر ہراسانی ہی کے زمرے میں آتا ہے؟ حد کے عزت کا دعویٰ جو ہے وہ کس سلسلے میں آپ کس زمرے میں آئے گا، اور اس ضمن میں صنف کو کتنا دخل ہے، اور کسی بھی قانون کے بے جا استعمال کا سد باب کیسے کیا جا سکتا ہے؟ ہم ان تمام پہلوؤں پر آج کے شو میں بات کریں گے۔ آپ سب اس بارے میں کیا سوچتے ہیں، آپ کا تجربہ کیا کہتا ہے؟ کیونکہ پاکستان کے میڈیا میں آج کل معروف گلوکارہ میشا شفیع کے الزامات جو انہوں نے گلوکار، اداکار اور ماڈل علی ظفر پر لگائے ہیں، ان کی گونج سنائی دے رہی ہے، اور علی ظفر نے اس سلسلے میں عدالت سے بھی رجوع کیا ہے۔ ہمارے ساتھ اس موضوع پر بات کرنے کے لیے موجود ہیں اریب اظہر، جو معروف میوزیشین اور گلوکار ہیں اور سوشل اور کلچرل مسائل پر لکھتے ہیں۔ اسلام آباد ہائی کورٹ سے منسلک قانوندان ہادیہ عزیز صاحبہ ہمیں جوائن کریں گی۔ سلمان صوفی چیف منسٹر کے اسٹریٹیجک ریفارم یونٹ کے ڈائریکٹر جنرل ہیں، وہ ہمارے ساتھ موجود ہوں گے۔ ہم نے کوشش کی کہ وفاقی محتسب براہ راسانی بمقام کار کی سربراہ اور پارلیمنٹیرین کشمالہ طارق ہمیں جوائن کریں اور اس قانون اور اس کے امپلیمنٹیشن پر بات کر سکیں، لیکن وہ کوشش کے باوجود ٹیلی فون پر دستیاب نہیں ہو سکیں۔ آپ ہمیں اس موضوع پر اپنی رائے سے ضرور آگاہ کیجیے گا، نمبر ہے 0800-777-789۔ اس کے علاوہ آپ ہمارے فیس بک کے پیج پر بھی جا کر اپنے سوالات پوسٹ کر سکتے ہیں۔ آپ ہمارے مہمانوں سے کچھ پوچھنا چاہتے ہیں، اپنا تجربہ ہمارے ساتھ شیئر کرنا چاہتے ہیں، تو آپ ہمیں facebook.com/chartbusters VOA پر سوالات پوسٹ کر سکتے ہیں۔ سب سے پہلے ہم بات کریں گے اریب اظہر سے، کیونکہ ان کے پاس وقت کم ہے، انہیں کہیں جانا ہے، تو اس لیے سب سے پہلے ہم انہی سے آغاز کریں گے۔ ہم نے ابھی ذکر کیا میشا شفیع اور علی ظفر کے کیس کی، اور اس واقعے نے ایک بار پھر اس بحث کو ہوا دی ہے کہ ایک ساتھ دوستانہ ماحول میں کام کرنے والے دو لوگ جب ایک دوسرے پر اس طرح کے الزامات عائد کرتے ہیں تو انہیں ثابت کرنا کتنا آسان اور مشکل ہے، اور اس سلسلے میں ہم بات کریں گے اریب اظہر سے۔ السلام علیکم اریب۔
جی وعلیکم السلام۔
جی اریب، آپ کے سامنے ہی ہے آج کل جو سوشل میڈیا میں یا پھر ذرائع ابلاغ میں جو خبریں آ رہی ہیں، تو آپ بتائیے کہ اس طرح کے، چونکہ آپ اس انڈسٹری سے تعلق رکھتے ہیں، تو انڈسٹری میں جب اس طرح کی باتیں سامنے آتی ہیں تو پھر ان کو ثابت کرنا کتنا آسان اور کتنا مشکل ہوتا ہے، کیونکہ بہت طرح کی باتیں دونوں سائڈ سے آ رہی ہوتی ہیں سامنے۔
تمام سامعین کو السلام علیکم، اور باقی مہمانوں کو بھی۔ میں اس موضوع پہ ایک تو سب سے پہلے یہ کہنا چاہوں گا کہ میں سمجھتا ہوں کہ یہ جو می ٹو والی کیمپین شروع ہوئی ہے دنیا بھر میں اور پاکستان تک بھی پہنچی، میں سمجھتا ہوں کہ یہ بہت ایک اچھی چیز ہے، کیونکہ میں سمجھتا ہوں کہ عورتوں کو اپنی آواز اٹھانے کی ضرورت ہے۔ عورتوں کو دنیا بھر میں، نہ صرف پاکستان میں، اس طریقے سے زیادتی ہوتی ہے عورتوں کے ساتھ کہ وہ وہی نوکریاں کرتی ہیں جو مرد کرتے ہیں، لیکن اسی نوکری کے لیے ان کی تنخواہ کم ہوتی ہے، ان کے پرکس کم ہوتے ہیں، پھر مرد کو کئی آزادی ہوتی ہے معاشرے میں جو عورت کو نہیں ہوتی۔ تو میں سمجھتا ہوں کہ اس کی ضرورت تھی، لیکن میں یہ بھی سمجھتا ہوں کہ ایک سوشل میڈیا کا جو دور ہے نا، سوشل میڈیا ایک ایسی چیز ہے جس سے ہم ابھی تک بحیثیت مطلب انسانیت، ہم ابھی تک اس سے واقف آہستہ آہستہ ہو رہے ہیں، اور سوشل میڈیا کے کیا کانسیکوینسز ہیں، کیا نتائج ہیں، ہمیں خود بھی ابھی تک صحیح طرح نہیں پتا۔ تو یہ کہ سوشل میڈیا کا استعمال جو ہے ہمیں محتاط رہتے ہوئے کرنا چاہیے، اور یہ یاد رکھنا چاہیے کہ سوشل میڈیا پہ ایک چھوٹی سی خبر بھی ایسی پھیل سکتی ہے اور پھر کوئی بھی وہ اس کی ایک اپنی جان بن جاتی ہے، وہ پھر کسی کے قابو میں نہیں رہتی۔ تو یہ ایک ذمہ داری والی بات ہے۔ میں سمجھتا ہوں کہ میشا شفیع نے ایک تو یہ کہ اگر ایسا الزام لگایا تو میں ان لوگوں میں نہیں ہوں جو کہ سمجھتا ہے کہ بھئی وہ کسی شہرت وورت کی وجہ سے لگایا ہوگا، نہیں، وہ ایک بالکل باعزت ایک سنگر ہیں، ایک آرٹسٹ ہیں، ان کو کوئی اس طرح کی حرکت کرنے کی ضرورت نہیں۔ یقیناً ان کے دماغ میں کوئی بات ہوگی جو انہوں نے اس طرح پیش کی۔ اب یہ ایسی بات ہے کہ ظاہر ہے اس کو عدالت میں پروف کرنا ایک مشکل بات ہوتی ہے، اور کیا یہ بات عدالت تک جائے گی بھی نہیں یا نہیں جائے گی۔ تو میں سمجھتا ہوں کہ بھائی میشا نے تو اپنی بات کر دی، اس پہ اب باقی میڈیا کو ذرا تحمل سے اور ذمہ داری سے بات کرنی چاہیے، کیونکہ علی ظفر بھی دوسری طرف ایک اچھے آرٹسٹ ہیں، ایک خاندانی آدمی ہیں۔ تو یہ کہ کسی کا بھی ریپوٹیشن، نہ میشا کی اور نہ ہی علی ظفر کی، اس واقعے سے خراب ہونی چاہیے، सबसे अच्छा तो जाहिर है हो कि ऐसे मौकों पे जो लोग मतलब जो खुद हैं वो आपस में इसको तय कर लें, और वो हैं भी एक ही इंडस्ट्री से, उन दोनों का ताल्लुक है, एक दूसरे से उनकी मुलाकातें होती हैं क्योंकि वो इंडस्ट्री से ताल्लुक में रहते हैं, तो उनको चाहिए अगर अली जफर से कोई कोताही हुई है उसको चाहिए कि वो जाके वो माफी मांग ले, और मीशा जी को भी जो है वो देखना चाहिए कि भाई तहम्मुल से जरा जिम्मेदारी से ज्यादा बातें करें। बाकी मैं समझता हूँ कि ये जो सोशल मीडिया पे एक रुझान है कि जब औरत इल्जाम लगाती है सबसे पहले वो सारे लोग उसी पे कहते हैं कि ये देखो इस औरत ने यकीनन कोई बात की होगी गलत जिसकी वजह से ये आवाज उठा रही है, ये गलत है। हर औरतों का हक है कि भाई वो आवाज उठाएं, अगर उनको कोई बात सही नहीं लगी तो वो उसके बारे में खुल के इजहार भी करें। बाकी हम लोगों को जरा देखना चाहिए कि फौरी तौर पे जो है ऐसे ही सुनी सुनाई बातों पे फौरी तौर पे हमें कोई इसकी कुछ सर्कस बनाने की कोई जरूरत नहीं है। हाँ बस मोहतात रहे, मैं तो यही कहता हूँ।
अरीब अभी आपने बात की, और अगर मैं इंडस्ट्री ही की बात करूं तो फैशन इंडस्ट्री है, वहां पर पहनना ओढ़ना जो है वो बाकी जो सोसाइटी है उसकी निस्बत थोड़ा सा मुख्तलिफ होता है, तो आपके ख्याल में क्या उसकी जो ज़ाहरी एक लुक है किसी भी खातून की या किसी भी शख्स की, क्या इसकी वजह वो हो सकती है जिस पर सबसे पहले अभी आपने बात की कि बहुत ही सोच समझ कर?
मैं इससे बिल्कुल मुत्तफिक इसलिए नहीं हूँ क्योंकि मैंने 13 साल अपनी जिंदगी के यूरोप में गुजारे,
सही,
और वहां पे मैंने ये देखा कि एक ऐसे माहौल में जो कि ज्यादा एक लिबरल इस माने में है कि वहां पे मर्दों और औरतों को ज्यादा बराबरी के हकूक हैं, हालांकि उधर भी ज्यादतियां होती हैं औरतों के साथ, लेकिन ये कि वहां पे मतलब इसको नहीं देखा जाता कि भी किसने क्या कपड़े पहने हुए हैं और वो अकेली जा रही है या उसके साथ कोई उसका कोई आया मर्द साथ या नहीं है, लेकिन ऐसे माशरों में कम वाकयात पेश आते हैं औरतों के साथ जो ज्यादतियां होती हैं वो कम होती हैं, जहां पे आपने जबरदस्ती एक पाबंदी लगाई हुई होती है, जहां पे मर्दों और औरतों का ताल्लुक जो है वो बड़ा मुश्किल होता है, और फिर जब होता है तो मर्दों को और औरतों को पता नहीं होता कि आपस में किस तरह बिहेव करना चाहिए क्योंकि वो एक अपने खानदान के बाहर उनमें वो उनका तजुर्बा नहीं रहता, तो इस तरह के एक माशरे में इस तरह के वाकयात ज्यादा होते हैं। मैं उन लोगों में से हूँ जो समझता हूँ कि शर्म और हया और पर्दा जो है वो आंख की चीज है, ना कि वो एक बाहर हमारे जिस्म की, ये कि आप किस आंख से किसी को देखते हैं, आप किस निगाह से देखते हैं, उस पे हमें जो है थोड़ा ख्याल करना चाहिए कि आप किस आंख से किसी औरत को देख रहे हैं या देख रहे हैं।
आप किसी बात से
ज्यादा तो बात तो ये हाँ
बिल्कुल, जो बात जब भी इस तरह की कुछ ज़्यादती के केसेस हमारे सामने आते हैं तो ये बहस उसमें ज़रूर शामिल होती है कि खातून जो है उसको खुद को छुपा के बुरका पहन के या फिर ऐसा लिबास पहनना चाहिए कि लोग अट्रैक्ट ना हो। अभी जो आपने बात की, मैं
बदकिस्मती से मैं माजरत चाहता हूँ आपकी बात काट रहा हूँ, मैं सिर्फ एक मिसाल दूंगा कि मसलन जब हमने एक तालिबान का दौर देखा अफगानिस्तान में, उस दौर में जितनी ज्यादतियां औरतों के साथ हुई वो मतलब वो ज्यादा ज्यादतियां हुई उस दौर में, हालांकि उस दौर में औरत को इजाजत नहीं थी कि वो घर से बाहर निकले मर्द के बगैर और पर्दे के बगैर, तो इसका मेरा ख्याल में इससे ताल्लुक नहीं होता, इसका ये ताल्लुक होता है कि मर्द जो है वो अपने आप पे कितना काबू पाते हैं और कितना मतलब खुद जरा शर्म व हया को दिल में रखते हैं, और औरत को अपनी मिल्कियत समझना बंद कर देना चाहिए मेरा ख्याल में आज की दुनिया में, और औरत को वही एक इज्जत मिलनी चाहिए माशरे में जो कि मैं समझता हूँ कि हमारे मजहब में बहुत वाज़े तरीके से लिखी हुई है,
क्योंकि सबसे ज़्यादा ये बहस शुरू हो जाती है उसकी लुक पे। और आज ही एक खबर मेरी नज़र से गुजरी है कि जो एक्ट्रेस हैं आर्मीना खान, उन्होंने लिखा हुआ था कि मैं बुरका पहन के एक बाज़ार में गई हूँ और वहाँ पर मुझे बहुत ज़्यादा हरासानी का सामना करना पड़ा है, तो यानी इसका लिबास से या किसी भी शख्स की चाहे वो कोई भी हो उसकी लुक से कोई फर्क नहीं पड़ता। जी बहुत शुक्रिया अरीब, आपने जाना था और मैं चाह रही थी कि आप इस सिलसिले में हमारे साथ कुछ देर शामिल रहें, बहुत शुक्रिया आपने हमें वक्त दिया, थैंक यू सो मच, किसी वक्त फिर आपको जहमत देंगे,
मुझे मौका देने का, सबको बहुत बहुत सलाम।
जी बहुत शुक्रिया। इस वक्त हमारे साथ मौजूद हैं माहिर कानूनदान हादिया अजीज साहिबा। हादिया अजीज साहिबा, मैं सबसे पहले तो कानूनी पहलुओं पर आपसे बात करना चाहूँगी कि हरेसमेंट असल में कहते किसको हैं, आप इसको कैसे डिफाइन करेंगी?
हरासमेंट को कानूनी तौर पे अगर देखा जाए तो एक तो पीपीसी के सेक्शन 509 में डिफाइंड है कि जब कोई हरास फील करे या फॉल्ट फील करे तो उसमें उसने क्या करना है। बेसिकली इसके अलावा वर्क प्लेस का एक हरासमेंट का एक्ट भी है, प्रोटेक्शन ऑफ हरासमेंट ऑफ वुमेन एट वर्क प्लेस, जो कि डिफाइन करता है कि कोई भी अगर महसूस करे कि उसको जो है सेक्सुअली फील कर रही है कि कोई असॉल्ट है या कोई गैर मुनासिब हरकत ऐसी है जो उस हरासमेंट के जुमरे में उसको महसूस हो कि उसकी जो पर्सनल स्पेस है या सेक्सुअली जो है उसको अब्यूज किया जा रहा है, तो वो हरासमेंट की डेफिनेशन में आता है। जहां तक ताल्लुक है पीपीसी का, तो वो सेक्सुअल के अलावा भी कहीं पे भी किसी को फिजिकली अगर हरासा किया जाए तो वो हरासमेंट का करता है। और जो एक्ट है ये आपका जो है प्रोटेक्शन ऑफ हरासमेंट ऑफ वुमेन एट वर्कप्लेस वाला, ये इन पर्टिकुलर सेक्सुअल हरासमेंट से डील करता है। तो इस पहलू को अगर देखा जाए तो जो भी हरासा इस तरीके से फील करे कि उसको लगे कि उसकी पर्सनल स्पेस या सेक्सुअली या असॉल्ट महसूस वो कर रहा है, तो इसको हरासमेंट के जुमरे में लाया जाता है।
तो हादिया साहब, अभी आपने विमेन कहा, तो क्या हरासमेंट सिर्फ विमेन के साथ ही होती है वर्क प्लेस पे?
ऐसा तो इंटरेस्टिंगली ऐसा है कि जो एक्ट है उसका टाइटल तो बिल्कुल ये है कि प्रोटेक्शन ऑफ हरासमेंट ऑफ वुमेन एट वर्क प्लेस, लेकिन जहाँ पे इसकी विक्टिम को डिफाइन किया गया है वहाँ वुमन और मैन दोनों को इंक्लूड किया गया है। क्योंकि अगर आजकल के माशरे में देखें तो आजकल तो कोई भी मतलब सेफ नहीं है। हमारे पाकिस्तान में अभी तो बच्चों के साथ ऐसे ऐसे वाकयात हुए हैं कि अब ये सिर्फ एक जेंडर बेस्ड चीज नहीं रही, जहां भी कोई किसी का कोई फायदा उठा सकता है या सेक्सुअली बहुत क्राइम बढ़ चुका है, तो इट इज नॉट जस्ट सिर्फ ये अब जो है औरतों तक महदूद नहीं रहा, बिल्कुल मैन भी डेफिनेशन के अंदर शुमार है इस पर्टिकुलर एक्ट के हवाले से जो है प्रोटेक्शन वाला।
जी हादिया, मैं आपकी तरफ आऊंगी क्योंकि अभी हम इस पे मजीद डिटेल से बात करेंगे, लेकिन हमारे साथ न्यूयॉर्क से मौजूद हैं माहिर नफ्सियात डॉक्टर रेहाना अल्ताफ। सो उनसे हम बात करेंगे कि किस तरह से, डॉक्टर रेहाना लतीफ, तो डॉक्टर रेहाना से हम ये जानेंगे कि किस तरह से किसी भी जो मुतासरा शख्स है उसको हरासमेंट मुतासर करती है और किस तरह का ट्रामा वो फेस कर सकता है। अस्सलाम वालेकुम डॉक्टर रेहाना।
अस्सलाम वालेकुम।
जी डॉक्टर रेहाना साहिबा, जी
जी शुक्रिया कि मुझे आपने इस मौजू पे डिस्कस करने का मौका दिया। मैं आपको एक सेक्सुअल हरासमेंट के बारे में ये बताना चाहती हूँ कि ये जो है ये एक बहुत बड़ा स्टेटमेंट हमारे सामने नजर आता है सेक्सुअल हरासमेंट का, लेकिन इसके कई एस्पेक्ट हैं। एक फिजिकल एस्पेक्ट है, एक मेंटल एस्पेक्ट है, एक सेक्सुअल एस्पेक्ट है, एक मॉरल एस्पेक्ट है और एक लीगल एस्पेक्ट है। लीगल का तो आपने हदिया से सुन लिया, बहुत से लीगल लोगों ने उनके ऊपर मशवरा देंगे, लेकिन सबसे बड़ा जो एस्पेक्ट हम लोगों को इग्नोर करना नहीं चाहिए वो एस्पेक्ट है मॉरल एस्पेक्ट और फिजिकल एस्पेक्ट ऑफ दिस सिचुएशन। फिजिकली मैन जो है वो हमेशा से ज्यादातर वुमेन के ऊपर स्टोन एज से मैन जो थे देवर द हंटर्स, वुमेन वर द गैदरर्स एंड दे स्टेड एट होम एंड टुक केयर ऑफ एवरीथिंग। सो वुमेन वर वीकर सेक्स एंड मैन हैज एम्पावर्ड देम, मैन ने हमेशा उनके ऊपर एम्पावरमेंट किया है। तो ये एक नई चीज नहीं छुई है, ये सदियों से चला आ रहा है ये हिसाब। और ये हिसाब इसलिए आया कि मैन जो है वो फिजिकली पावरफुल हैं, चाहे वो मैन कपड़े पहने हो ना कपड़े पहने हो या कुछ किया हुआ हो, मैन ने ये समझ लिया कि भाई मैं पावरफुल हूँ, मेरे टेस्टोस्टेरोन चल रहे हैं, मैं मुझे ये यूज करना है। अपना लायन जो है वो अपने साथ 10 लायनेसेस को रखता है, लायनेसिस के पास सिर्फ एक मैन होता है, एक लायन होता है, 10 लायनेसिस उनके साथ होती हैं। तो नेचर में ये एक चीज आ गई है जो कि हमने देखा है कि नेचर में है। दूसरी चीज जो हमें समझ में आनी है कि वो जो खुदा के जो मैसेजेस आते हैं, जो मॉरल एस्पेक्ट की बात कर रही हूँ मैं, वो मॉरल एस्पेक्ट जो है वो खुदा ने हमें जो मैसेजेस दिए हैं ओवर पीरियड ऑफ टाइम फॉर थाउजेंड ऑफ ईयर्स, रिस्पेक्ट अनदर ह्यूमन बींग, रिस्पेक्ट वुमेन, रिस्पेक्ट दिस, रिस्पेक्ट दैट, व्हाटएवर व्हाटएवर व्हाटएवर। तो रिस्पेक्ट का जो मौजू हमें दिया है वो हमने अपने आप को दर गुजर करते रहे हैं फॉर सेंचुरी। वुमेन मैन जो एम्पावर हुए वो वुमेन की बहुत बड़ी उसके अंदर हाथ है, मैन कभी भी एम्पावर नहीं होता। छोटा बच्चा जो है वो माँ से बढ़ता है, अगर माँ उसको एम्पावर करती है बेटे को तो वो ज्यादा एम्पावरमेंट में आ जाएगा कि अच्छा ये बेटा है यही करेगा। लड़कियों को एम्पावर करते हैं दूसरी तरह के, तुम औरतों से और मर्दों से डरो। अब 20 साल की जो लड़की है वो अलाउ नहीं करेगी कि वो सेक्सुअली हरास हो अनलेस शी वांट्स टू गेट इन्वॉल्व इन अ रिलेशनशिप, शी इज नॉट गोइंग टू अलाउ हर पार्टनर टू हरास हर। अब ये चीज सबके समझ में आ रही है। अब सारे मर्द जो हैं उनके स्केलेटन निकलते चले आ रहे हैं, चलते आ रहे हैं। क्यों चलते आ रहे हैं? क्योंकि अब ये ऐसा जमाना टेक्नोलॉजिकली आ गया है कि हम इसको डिस्कस कर सकते हैं। इन द पास्ट वुमेन वर हरास्ड, वुमेन वर अब्यूज्ड एंड वुमेन टुक अपॉर्चुनिटी to be harassed and abused and go further in their career. So har ek ke pehlu mein kuch na kuch baatein aisi hain jo ke mat kehte ke bhai ye opportunity lene ke liye aage badhi. Ye bhi hua hai auraton ne, agar auratein nahi kare to mard nahi kar sakenge. Auratein allow karti hain aur wo bhi aage badhte hain. Agar tumne fahash kapde pehne aur tum chale jao kisi ke paas aur tum ye expect karo ki wo nahi hoga to wo banda yehi samajh raha hai ki tumne mujhe opportunity di hai ki main ye karu. To hum isme mardon ka kasoor hai, mardon ka physical aspect ka kasoor hai, hamare moral aspect ka kasoor hai mardon mein. Ye sirf Pakistan ka masla nahi hai, ye sirf America ka masla nahi hai, ye duniya mein globally ye masla hai. Har jagah aap Africa mein jaye, aap Arab mein jaye, aap साउथ ईस्ट एशिया में जाए, जहाँ भी है, हम जितना अपने आप को औरतों को छुपा के रखेंगे उतना ज्यादा वो एक और उनके ऊपर इंसानियत आती है कि भाई चलो हमारे को औरत चाहिए, तो फिर वो बेस्टिलिटी की तरफ चले जाते हैं, वो डॉग्स एंड कैट्स के साथ और हॉर्सेस के साथ फील कर देते हैं सेक्स करना. हमारे अंदर एक मॉरल एस्पेक्ट ऐसा आना है, बताना है अपने बच्चों को कि सेक्स जो है इज एन इम्पॉर्टेंट पार्ट ऑफ आवर लाइफ बट इट इज नॉट द ओनली फोकस ऑफ आवर लाइफ. और वो एस्पेक्ट हम जब तक नहीं ला सकते जब तक हम इंसानियत नहीं सिखाएंगे अपने बच्चों को. और वो इंसानियत जो है वो अब जो ये सब रूठनाशाई हो रही है इसकी वजह से इंसानियत आएगी. हम किसी एक को नहीं कह सकते कि भाई ये बंदा जो है इतने खराबी किए और सब अच्छे थे. वो जो जैसे जीसस ने बोला है ना कि एक पत्थर वो मारे वो बंदा जिसने कभी सिन नहीं किया हो. हर एक में तो सिनर है. अब हर एक को ऊपर तुम जाके पत्थर मारना शुरू कर दो कि भाई मैं हम ये सिनर है तो ये गलत काम है. हमें अपने पूरे मुआशरे को चेंज करना है, औरतों को भी चेंज करना है, मर्दों को भी चेंज करना है. औरतें जो इस एस्पेक्ट को लेकर आगे बढ़ती हैं कि वो अपॉर्चुनिटी लेती हैं, मैंने खुद अपनी प्रैक्टिस में देखा है कि हाउ वुमेन टेक एडवांटेज ऑफ मेन एंड हाउ मेन आर सेड्यूस्ड इनटू बिकमिंग द कल्प्रिट.
बिल्कुल, हम इस पहलू को भी, जी बिल्कुल, हम इस पहलू को भी अपने प्रोग्राम में ज़रूर डिस्कस करेंगे जूं जूं प्रोग्राम आगे बढ़ेगा. लेकिन आप थोड़ा सा इस पे रोशनी डालिएगा इससे पहले कि मैं हादिया साहिबा की तरफ वापस जाऊं कि किस तरह से ये जब आप अनवांटेड किसी का रवैया होता है जो आप नहीं चाहते कि आपके साथ उस तरह का आप हरेस फील करते हैं कि उस तरह का रवैया आपके साथ कोई करे तो वो किस तरह से आपके जहन को किस तरह मुतासर करता है.
वो बहुत डेट्रामेंटल है. अगर कोई आपके ऊपर जबरदस्ती अपने आप को इम्पोज करने की कोशिश कर रहा है, देयर आर टू चॉइसेस दैट वी हैव. वी लीव दैट सिचुएशन अनलेस वी आर फाइनेंशियली और सम वे मॉरली और सम वे बाउंड टू बी इन दैट सिचुएशन. तो सिचुएशन लीव करने का ऑप्शन हर एक के पास होता है.
सही.
हर एक के पास. अगर तुम वो लीव नहीं कर रहे तो इसका मतलब है कि तुम्हारा कोई जरिया रीजन है कि तुम उस सिचुएशन में हो. और वो क्या रीजन है? इट मे बी अ वैलिड रीजन, इट मे बी एन इनवैलिड रीजन. इट डजंट मीन दैट यू डोंट हैव अ रीजन. अच्छा भाई मुझे तो काम मिलना था, मुझे तो करना था ये, तो चलो भाई तुमने उसकी वजह से अपने आप को एक तरह से सेल किया. अगर मुझे मेरे ऊपर इम्पोज हो रहा है और एक बंदा, अगर ये इम्पोजिशन नहीं हो, अगर औरतों को ये बोला जाए कि भाई तुम हर बंदा जो है हैरास करता है तो वर्क प्लेस विल बिकम वेरी डल. थोड़ी सी फ्लर्टेशन, थोड़ी सी बातें करना, थोड़े से किसी को कहना कि अच्छा भाई तुम यू आर लुकिंग गुड और यू आर लुकिंग, ये फ्लर्टेशन जो है इंटरनेशनली बोला जाता था एक जमाने में, आज से 10 साल पहले, इट इज हेल्थी फॉर एन एनवायरमेंट.
सही.
अब वही अब सेक्सुअल हैरासमेंट कहलाती है. हाउ डू यू डिफरेंशिएट? नाउ एवरीबॉडी इज कमिंग आउट, ओके वेल आई वाज हैरास्ड. I was harassed because they are getting big money for harassment. But they all had reached the top by taking opportunities through this man. And I have seen that too. So I'm just saying there is very fine line between harassment, very, very fine line between how we can define how to sort of like sort these things out. Ye cheezein fine line jo hai, ye legality se nahi milegi. लीगैलिटी में तुम इलीगल में चले जाओ, दिस इज अ मॉरल इशू एंड मॉरल इशू इज बाउंड टू ऑल ऑफ अस, मेन एंड वुमेन. मेन आर इक्वली रिस्पॉन्सिबल एज वुमेन आर इन दिस प्रोसेस, इन माई ओपिनियन. दिस इज माई टेक ऑन इट इन द 21st सेंचुरी इन दिस कंट्री, इन दिस कल्चर. इन पाकिस्तानी कल्चर आई हैव नॉट बीन देयर फॉर 30 ईयर्स, आई कैन नॉट डिफाइन के वहां मर्द अब क्या कर रहे हैं. लेकिन मैंने सुना है वहां पे भी शादीशुदा औरतें भी अफेयर चलाती हैं और नॉन शादीशुदा भी अफेयर चलाती हैं, और नॉन शादीशुदा भी एक्सटरमैरिटल अफेयर्स में और सेक्सुअल हैरेसमेंट में उतनी इन्वॉल्व हैं. और मैंने खुद देखा है अपनी आंखों से यहाँ पे उन लड़कियों को, जो औरतों को, जो वो क्या करती हैं. तो अब हम कैसे बोल सकते हैं कि वो इन्वॉल्व नहीं है? they want to seduce men who are wealthy, who are who they can take opportunities from. I see it in my own eyes, 24/7. So how can I say that these women are being helped?
بہت شکریہ ڈاکٹر ریحانہ لطیف. آپ کا یہ کہنا تھا کہ یہ لیگل نہیں بلکہ مورل ایشو ہے, اور دونوں ہی کہیں نہ کہیں, یعنی مرد اور خواتین دونوں ہی کہیں نہ کہیں اس کے ذمہ دار ہوتے ہیں.
ہاں ہاں
جی,
بہت 21st century میں ہمارے ملکوں میں یہ نہیں تھا کہ بھائی مرد صرف لیتے تھے لوگوں سے, عورتوں سے پہلے جا کے ان کو جو بھی کرنا چاہتے تھے کرتے تھے. اب 21st century میں نہیں مان سکتی کہ وہاں کی عورتیں جو ہیں وہ دے آر گوئنگ ٹو ڈو اٹ جسٹ بیکاز دے ور ہراسڈ. دے آر گوئنگ ٹو بی انوالوڈ ان دیٹ سچویشن فلی کمپلیٹلی ود دیئر پرمیشن, اینڈ دین دے ول بلیم دی گائے اینڈ سے اوکے ویل دس از واٹ ہیز ہیپنڈ ود می.
جی بہت شکریہ ڈاکٹر ریحانہ لطیف, آپ نے بہت ہی ڈیٹیل سے اپنے خیالات کا اظہار ہمارے ساتھ کیا کہ کس طرح سے ذہن کو یہ متاثر کرتا ہے اور کس طرح سے کس شخص کی کیا چوائسیز ہوتی ہیں اور ان چوائسیز سے وہ کس طرح سے فائدہ اٹھاتا ہے. تو ہم بات کریں گے ہمارے ساتھ اس وقت, اس سے پہلے کہ ہم ہادیہ عزیز صاحبہ آپ کی طرف آؤں, ہمیں جوائن کیا ہے سلمان صوفی نے, ہم انہیں اپنے پروگرام میں خوش آمدید کہتے ہیں. سلمان صوفی, آپ سے پہلے ڈاکٹر ریحانہ لطیف بہت ڈیٹیل میں اس پر بات کر رہی تھیں, آپ سے میں یہ جاننا چاہوں گی, ان کا یہ کہنا تھا کہ انہوں نے خود دیکھا ہے کہ خواتین بعض وقت میں اپنے کسی فائدے کے لیے استعمال کرتی ہے اپنی حیثیت کو, اپنے سنف کو, اور پھر بعد میں اسی کو وہ سیکشوئل ہراسمنٹ کا نام دے دیتی ہے. آپ سے جاننا چاہوں گی آپ کا سٹینڈ کیا ہے اس بارے میں.
تھینک یو ویری مچ فار ہیونگ می. آئی تھنک اٹس سٹیٹمنٹ وچ از ا لٹل بٹ جنرلائزڈ. یہ ہوتا ہے لیکن دیٹ ڈزنٹ مین کہ اس کانٹیکسٹ میں اس چیز کو دیکھا جائے. ہراسمنٹ ایک بہت ریئل ایشو ہے جو کہ اٹس ناٹ اونلی ان پاکستان بلکہ یہ پوری دنیا میں سمیت امریکہ کے ایون امریکن پریزیڈنٹ پہ ہراسمنٹ کے الزام لگتے رہے ہیں. سو اٹس اے ویری سیریس اینڈ ریئل ایشو, اور اس میں بڑی فائن تھن لائن ہوتی ہے جس کو کراس کرنے پہ وہ ہراسمنٹ بن جاتی ہے. جہاں تک یہ پوائنٹ ہے ڈاکٹر صاحبہ کا کہ وہ عورتیں اس کو یوز کرتی ہیں, تو وہ اٹ گوز بوتھ ویز. آدمی بھی اس چیز کو ایک کانفیڈینشیل ایک فرینڈشپ کو ایک ڈفرینٹ لیول پہ لے جا کے اس کو ابیوز کرنے کی کوشش کرتے ہیں, جس کو کئی دفعہ عورتیں برداشت کر لیتی ہیں کہ مے بی ہی از مائی فرینڈ, اور چلو ٹھیک ہے ایک دفعہ اگر اس نے کر لیا تو ہی از ناٹ گنا ڈو اٹ اینی فردر. لیکن وہ جب وہ فائن لائنس کو بار بار ڈرا کیا جاتا ہے تو وہ ہراسمنٹ بیکمز اے ویری ریئل ایشو. تو یہ اگر ہم کہیں کہ یہ عورتیں اگر اس کو کرتی ہیں تو وہ آئی تھنک اٹس اے لٹل بٹ براڈ برشڈ. میجورٹی آف ہراسمنٹ کیسز ہوتے ہیں اور اس میں جو فائن لائنز کو جب کراس کیا جاتا ہے آدمیوں کی طرف سے تو وہ میجورٹی عورتیں اس کو سامنے نہیں لے کے آتی, کیونکہ ان کو اصل میں پتہ ہی نہیں کہ ہراسمنٹ کہاں سے شروع ہو رہی ہے اور کہاں پہ اس کو ہم نے کرب کرنا ہے. جو ایجوکیٹڈ ہیں زیادہ, جن کو پتہ ہے, جنہوں نے دنیا دیکھی ہے, ہو کین انڈرسٹینڈ دا کمپلیکسٹیز آف اے ریلیشن شپ, دے کم فارورڈ اور وہ پھر اس کے بعد آ کے تو بات کرتی ہیں. تو پھر یہ می ٹو جیسی کیمپین ہے وہ چلتی ہے, اور اگر آپ اس کیمپین کو بھی دیکھیں تو آپ کو یہ آئیڈیا ہوگا کہ اس میں میجورٹی آف جو وومن جو سامنے آئی ہیں ان کا تعلق ایک پڑھی لکھی کلاس سے, جن کو اس چیز کا آئیڈیا ہو چکا ہوا ہے کہ جب ان سے ایکسپلائٹیشن کی جا رہی ہے. جو لوور طبقہ ہے ہمارا جن کو اس چیز کو نہیں پتا, وہ اس چیز کو لے کے آگے ابھی تک نہیں آئے کیونکہ ان کو یہ آئیڈیا ہی نہیں ہے کہ ان کے ساتھ ہراسمنٹ ہو رہی ہے. تو یہ ہوتا ہے لیکن اٹس ناٹ دیٹ مچ کہ جس میں عورتیں اس کو کریں ابیوز. میجورٹی آف دا ہراسمنٹ کیسز آر اے ویری ریئل پرابلم.
جی بہت شکریہ سلمان, آپ اور ہادیہ صاحبہ ہمارے ساتھ ہی رہیے. ہمارے ابھی کالرز نے ہمیں کچھ کال بھی کی ہے, بلکہ ایک کالر کا کہنا تھا, چونکہ اس سے پہلے ہماری ڈاکٹر ریحانہ لطیف سے بات ہو رہی تھی اور چونکہ وہ یہاں رہتی ہیں تو اردو اتنے استعمال میں ان کے نہیں ہوتی, تو انہوں نے کچھ انگریزی کے کچھ زیادہ لفظ استعمال کیے ہیں. تو ان کا یہ کہنا ہے کہ ذرا اگر آسان زبان میں ہمیں موضوع بہت پسند آ رہا ہے, لیکن اگر آسان زبان میں بات کریں تو ہمیں سمجھ آئے گی کہ آپ کیا کہنا چاہ رہے ہیں. تو بہت شکریہ آپ کی آؤٹ پٹ کا. یقیناً ہم اور ہمارے جو پارٹیسپینٹس ہیں وہ کوشش کریں گے کہ ہم اس کو سادہ الفاظ میں اس طرح سے بیان کریں گے آپ کو سمجھ آئے. ہمارے ساتھ ایک کالر ہیں, سید حبیب حسین شاہ راولا کوٹ سے, ان سے بات کرتے ہیں, اگر ان کا کوئی کوئسچن ہے تو وہ لیتے ہیں. جی سید حبیب حسین شاہ صاحب.
جی جی السلام علیکم. سادی اسد, آپ گانے سے ادھر آ گئی تو یہ میں تمام عورتوں کو یہ سادہ لفظوں میں بتانا چاہتا ہوں کہ یہ اصل میں کسی عورت کی حیا کی توہین کی نیت سے کوئی لفظ بولے, کوئی آواز نکالے یا کوئی اشارہ کرے یا کوئی شے دکھائے یہ نیت کر کے کہ وہ عورت ایسا الفاظ یا آواز سنے یا ایسے اشارے یا دیکھے کسی عورت کی خلوت میں گھس جائے, تو اس کو قید کی سزا دی جاتی ہے. لیکن بدقسمتی یہ ہے کہ ہمارے یہاں عورتیں بھی برداشت کرتی ہیں اور وہ قانون کا دروازہ نہیں کھٹکاتی اور مردوں نے تو یہ سمجھ.
ہیلو, ان کی کال کٹ گئی. جی جی, ان کی کال کٹ گئی. ڈاکٹر سلمان صوفی صاحب, آپ ہمارے ساتھ ہی رہے گا. ہادیہ صاحبہ کو شامل کرنا چاہوں گی, وہ کافی دیر سے لائن پر موجود ہیں. ہادیہ صاحبہ, ابھی انہوں نے بھی بات کی کہ اس کی کئی ٹائپس ہیں اور آپ یہ کیسے ڈیفائن کریں گے کہ یہ ہیریسمنٹ ہے یا یہ نہیں ہے. تو میں دیکھ رہی تھی کہ قانون میں صرف ورک پلیس پر ہیریسمنٹ کے لیے آپ کمپلین کر سکتے ہیں, تو باقی جو ہیریسمنٹ ہے باقی جگہوں پر اس کے لیے کیا قانون میں موجود ہے؟
بالکل, میں جنہوں نے کال کی انہیں کی بات آگے لے کر چلوں گی. وہ یہ کہنا چاہ رہے تھے کہ اس کے لیے قانونی کارا جوئی کرنی چاہیے. اب یہاں پہ ہماری ڈسکشن کافی حد تک اس پہ بیسڈ رہی ہے کہ کون فائدہ اٹھاتا ہے کون نہیں. اب ایسا ہے کہ اس میں تو ہر سچویشن میں دو لوگوں کے علیحدہ اور اپوزنگ ویوز ہوں گے. ایک وکٹم ہوگا اور ایک وہ ہوگا جس کے اوپر الزام لگا جائے گا, یعنی ایک وہ جو محسوس کرے گا ہراسمنٹ اور ایک دوسرا جس پہ الزام لگایا جائے گا. اب کسی بھی سوسائٹی میں, ڈیموکریسی میں, یا یہاں پاکستان میں یا امریکہ میں, اسی لیے قانون قوانین رائج ہیں تاکہ ایمبیگوٹی نہ رہے, کوئی ابہام نہ رہے, قانون کا دروازہ کھٹکھٹایا جائے اور صحیح طور پہ فیصلہ ہو سکے ایک عدالت میں, چاہے جون سا بھی فورم ہو, کہ ہراسمنٹ ہوئی ہے یا نہیں ہوئی ہے. اس کے آپ نے جو پوچھا کہ کون کون سے موجود ہیں قانون میں ریمیڈیز, ایک تو آ گیا ایکٹ آپ کا جو ہم نے بات کی ہے عورتوں کا ورک پلیس والا, یہ صرف ورک پلیس سے ریلیٹڈ ہے, یہ امبڈسمین کے پاس جاتا ہے. اس کے علاوہ اگر اس کے علاوہ ہراسمنٹ ہوئی ہے تو اس کے دو 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 جگہوں پہ جایا جا سکتا ہے. اگر یہ جو واٹس ایپ یا فیس بک یا کسی بھی الیکٹرانک میڈیا, یعنی کہ یہ جو آج کل سوشل میڈیا جس کو ہم بولتے ہیں, اس کے اندر جو کچھ بھی آتا ہے تو وہ آتا ہے ایف آئی اے کی جورسڈکشن میں. ایف آئی اے فیڈرل انویسٹیگیشن ایجنسی ہے, یعنی کہ جو فیڈرل لیول پہ ایک ایجنسی ہے جو کہ اسپیشلی سائبر کرائم جس کو بولتے ہیں, یعنی کہ یہ انٹرنیٹ کا کرائم ہے, اس سے ڈیل کرتی ہے. اگین آپ جو الزام لگائے گا وہ تو یہی کہے گا کہ اس نے ہراسمنٹ فیل کی ہے. پھر جیسے کسی بھی کرائم کو انویسٹیگیٹ کیا جاتا ہے, کسی بھی جرم کو, چوری ہو, مرڈر ہو, کچھ بھی ہوتا ہے, انویسٹیگیٹنگ ایجنسی اپنا کام کرتی ہے, اس کے بعد عدالت ڈیسائڈ کرتی ہے. وہی اس میں بھی ہوگا کہ اسی طرح دونوں جو ہیں سائڈ, ان کو ہیئرنگ کا موقع دیا جائے گا, ان کو اپنی آواز سامنے لانے کا موقع دیا جائے گا, اسی طرح ان کے اوپر دونوں سائڈ کو جو ہے جرا یا کراس ایگزامینیشن کا موقع دیا جائے گا اور پھر فیصلہ سنایا جائے گا. کیونکہ رائٹ آف ہیئرنگ کے بغیر کسی کو نہ گناہ گار کہہ سکتے ہیں اور نہ ہی کسی کو بے گناہ قرار دے سکتے ہیں. ہاں جی, اگر یہ الیکٹرانک لیول پہ نہ ہو, یعنی کہ یہ واٹس ایپ وغیرہ پہ نہ ہو, سڑک پہ ہو یا کہیں اور ہو, تو پھر تھانے اس پہ ایف آئی آر بھی کاٹ سکتے ہیں. ایسا نہیں ہے کہ جو ہے سمپل جو آپ کا پی پی سی ہے پاکستان پینل کوڈ, اس میں موجود نہیں ہے, اس میں بھی سیکشنز موجود ہیں جو اس سے ڈیل کرتے ہیں. اب یہاں پہ اگر ہم کانٹیکسٹ میں بات کریں تو میرا خیال ہے زیادہ ضروری یہ ہے کہ ہم لوگوں کو یہ چیز, عورتوں اور مردوں کو ان کی نالج میں لائیں کہ یہ تین فورمز موجود ہیں پاکستان میں, اور آئی ایم شور امریکہ میں بھی اس کے ہی پیرلل قوانین ہوں گے جو ہر طرح کی سچویشن کو کیٹر کرنے کے لیے موجود ہیں. اور ضروری ہے کہ جو وکٹم ہے وہ اس سائٹ پہ آئے, نہ کہ سوشل میڈیا پہ یا ویسے ہی صرف آواز اٹھائے. می ٹو موومنٹ بہت اچھی ہے کیونکہ اس سے عورتوں میں اور مطلب ہر انسان میں اویئرنیس پیدا ہوتی ہے, خاص طور پہ خواتین میں جو یہ محسوس کرتی ہیں کہ اب ہم اکیلے نہیں رہے. میں اس کو ڈسکریج نہیں کر رہی, لیکن میں کہہ رہی ہوں کہ کسی معاملے کو انجام تک پہنچانے کے لیے, یا کسی بھی جس کو آپ نے ایکیوز کیا ہوا ہے اس کو مطلب صحیح طرح پہ سزا دلانے کے لیے, یا اس کو بھی اپنا رائٹ آف ڈیفینس دینے کے لیے, ضروری ہے کہ قانون کا دروازہ کھٹکھٹایا جائے. کیونکہ سوسائٹی میں قوانین اور یہ جو ہے پورا سسٹم اسی لیے بنا تھا کہ پھر ہر بندے کی اپنی آواز نہ ہو, میڈیا ٹرائل نہ ہو, خود ہی سوشل مطلب جرگے نہ ہوں, بس کہ جس نے کہہ دیا بس اسی کی بات پہ لے کے میں اپنا اوپینین دوں, آپ کچھ اور کہیں گی, تیسرا بندہ کچھ اور کہے گا, تو اس سے سوسائٹی میں جو ہے کیوس مچتا ہے, آربیٹری ہو جاتا ہے سارا کچھ. زیادہ ضروری یہ ہے کہ جو لیگل پروسیس ہے اس کو اپنایا جائے, اور اس کے اندر یہ تین میں نے بیسیکلی آپ کو آپشنز بتائے ہیں کہ ورک پلیس پہ ہو تو یہ امبڈمین والی کمپلینٹ وہاں ہوتی ہیں, اور اگر سائبر کرائم ہو یعنی کہ انٹرنیٹ سے ریلیٹڈ, واٹس ایپ, فون وغیرہ, عام لینگویج میں فیس بک آج کل ہوتا ہے ادھر, اور جو سمپل آپ اگر محسوس کریں تو اس کے آپ جو ہے کرمنل لا کا دروازہ اس کے لیے کھٹکھٹا سکتے ہیں. یہ آپشنز ہیں جو موجود ہیں کسی بھی انسان کے لیے جو ہراسمنٹ میں महसूस करता है।
जी बहुत शुक्रिया, आपने बड़ी डिटेल से बताया है। उम्मीद है हमारे सामीन जो सुन रहे हैं उनको इससे फायदा होगा। हमारे साथ कुछ
जी जी कोशिश की इसको सिंपल तरीन रखूं।
नहीं बिल्कुल ठीक है,
हमारी लैंग्वेज लीगल हो गई हो तो मैं एक्सप्लेन करने को
तैयार। बिल्कुल, हमारे कॉलर्स हमें कॉल कर सकते हैं, हमारा टोल फ्री नंबर है 08007789 पर, और आपसे कोई सवाल वो कानूनी मामलात के हवाले से कुछ पूछना चाहें। हमारे साथ सलमान सूफी मौजूद हैं, अगर वो वैसे कोई भी किसी भी तरह से इस पहलू पे चाहें कि वो डालें तो वो हमें कॉल कर सकते हैं। कुछ कॉलर हैं हमारे साथ मौजूद। हादिया साहिबा, आप ही की बात को मैं आगे बढ़ाऊंगी सलमान सूफी साहब से, लेकिन उससे पहले ये लाइन पे काफ़ी देर से कॉलर मौजूद हैं, उनसे बात कर लेते हैं। जावेद कायम खानी ने हमें कॉल की है। अस्सलाम वालेकुम जावेद साहब।
वालेकुम सलाम। बात यह है कि जब ये हमें अपने पाकिस्तान के हिसाब से है तो पूरी दुनिया में ये मसला है हरासमेंट वाला, लेकिन हमारे पाकिस्तान में क्या है कि कुछ सजा तो है नहीं। चार आदमी बिठाएंगे, फैसला कर लेंगे, वो मीडिया पे उछाल के उसकी इज्जत भी नीलाम कर देते हैं और फिर फैसला भी कर लेते हैं, सजा किसी को होती
नहीं। जावेद कायम खानी साहब, अभी हादिया अजीज साहिबा ने इतनी डिटेल से बताया है कि आप किस तरह की हरेसमेंट फील करें तो कहाँ जाएं।
मैं वैसे बात कर रहा हूँ
जी जी,
मैं वैसे बात कर रहा हूँ, हमारे पास ये तस्वर नहीं जाने की वो जाए कौन वहाँ कोर्टों में, उनके पास इतने जराये वसाइल नहीं है जो वो जाके वहाँ पर इन चीजों इन लेवल पे जाके वो सब देखते हैं बदनामी से बचने के लिए, फिर वो नेट कोई सुलह कर लेते हैं। गवर्नमेंट को ही कोई ऐसा कानून बनाना चाहिए कि जिससे ऑटोमेटिकली इस पे अमल दरामद हो जाए।
बहुत शुक्रिया आपने आपने जो भी बात की है जावेद कायम खानी साहब। इस सिलसिले में मैं हादिया साहब आपकी तरफ वापस आऊंगी। मैं कुछ पढ़ रही थी कि आपके पास अगर वकील करने के भी पैसे नहीं है तो ये है कि आपको वकील करने की भी जरूरत नहीं है। अगर इस तरह का कोई केस है इस पर जरा रोशनी डालिएगा। अभी इन्होंने बात की कि अगर किसी के पास वसाइल नहीं है तो ये मेरी नजर से गुजरा था कि वकील की भी जरूरत नहीं है।
वो बिल्कुल गलत नहीं है अपना गिला करने में। उसकी वजह ये है कि पाकिस्तान में जिसको हम कहते हैं ना इजी एक्सेस टू जस्टिस, यानी कि सस्ता और मयारी इंसाफ, ये अब एक तो होगी ना लीगल डिबेट के क्या कर सकते हैं क्या नहीं। लेकिन किसी भी क्राइम के लिए, चाहे आप हरासमेंट छोड़ दें, चोरी हो, यहाँ तक कि चलो किसी को कोई सिविल दावा ही करना है, प्रॉपर्टी का, कोई रेंट का ही करना है, उसकी बेदखली का दावा कोई छोटा मोटा भी है, तो जो सस्ता और मयारी इंसाफ जो कि किसी भी कॉन्स्टिट्यूशन के अंडर डेमोक्रेसी में किसी भी शहरी का हक है, जिसके बारे में हम बड़ा फेयर ट्रायल और एक्सेस टू जस्टिस और बड़ी बड़ी हम सब बात करते हैं, ये हर एक शहरी का फंडामेंटल राइट है। फंडामेंटल राइट वो है जिसको हम कहते हैं बुनियादी हकूक लोगों के, जिसमें राइट टू लाइफ शामिल है, राइट टू बी एबल टू यू नो मूव अराउंड, फ्रीडम शामिल है। जिस तरह राइट टू लाइफ एक फंडामेंटल राइट है यानी कि बुनियादी हक है, उसी तरह एक्सेस टू जस्टिस भी एक बुनियादी हक है। अब मसला यही है हमारे यहाँ पाकिस्तान में भी के स्टेट फंडेड ऑर्गेनाइजेशंस जो और स्टेट फंडिंग पे इंसाफ जो है उस तरह से फराहम नहीं है। और अगर जो है वो मतलब जो के सर स्टेट फंडेड आपको वकील मिलते हैं उनका मयार उतना अच्छा नहीं होता, तो बिल्कुल उस चीज को ज्यादा डेवलप करने की जरूरत है। हाँ, एट द सेम टाइम मैं ये भी कहूंगी कि ये जो अभी ये जो फोरम है, मसलन ये जो ओम्बड्समैन वाला फोरम है या फिर ये जो है कोर्ट को या फिर जो है थाने और FIR वाला फोरम है, इसके लिए जरूरी नहीं है कि आपको मतलब बहुत कोई वकील करना पड़े उस तरह से।
और कुछ दिन भी डिफाइन हुए हैं कि इतने दिनों में ये इसका फैसला हो जाना चाहिए।
जी, इसके लिए भी रिफॉर्म्स आ रही हैं और उस पर हम लोग भी काम करते हैं। अभी फिलहाल तो काफी टाइम लग जाता है क्रिमिनल ट्रायल को डिसाइड होते हुए, लेकिन आइडियली जिस तरह जो स्पेशल लॉज आगे में हैं जो कुछ फैमिली से डील करते हैं उसमें यह है कि 4 महीने रेंट वाले 6 महीने इस तरह डिसाइड हो जाएं, उस तरह इनके लिए भी यही जरूरी है कि कोई 4 से 6 महीने में ये चीज डिसाइड हो। ओम्बड्समैन का जो फोरम है वहां पे डिस्पोजल रेट कंपैरेटिवली क्विक है, जहां तक मैंने अपनी प्रैक्टिस में ऑब्जर्व किया है। क्रिमिनल ट्रायल थोड़ा सा टाइम ज्यादा इसलिए लेता है क्योंकि उसके अंदर एविडेंस करानी होती है और एविडेंस जो है उसमें से गवाह आते हैं, उन पे जिरह होती है, तो उसमें थोड़ा सा टाइम लग जाता है। लेकिन अगर कोशिश की जाए और हिम्मत ना हारी जाए तो ऐसा नहीं है कि इंसाफ मिलता नहीं है पाकिस्तान में। कोर्ट्स में बहुत सारी रिफॉर्म्स आ रही हैं, सुपीरियर जुडिशरी हमारी सुप्रीम कोर्ट लेवल पे भी रिफॉर्म्स जो है उन्होंने बहुत इंट्रोड्यूस कराई हैं। कोर्ट्स को टाइम लिमिट दी है कितनों में कितने टाइम में केस डिसाइड करना है। जरूरी है कि हर शहरी हम जैसे लोग थोड़ा सा फेथ रखें अपनी जुडिशरी में और अपने सिस्टम में, बिकॉज वरना तो सिस्टम कलैप्स कर जाएगा। तो ये कहना कभी भी मुनासिब नहीं है कि भी छोड़ें जी जाए ही क्यों या आवाज ही क्यों बुलंद करें। माशरे एक बैकवर्ड सोसाइटी या थर्ड वर्ल्ड कंट्री से फर्स्ट वर्ल्ड और एक बहुत प्रोग्रेसिव तभी बनते हैं जब लोग जो है सिस्टम को और जिस तरह से कानून प्रोवाइड कर रहा है और जिस तरह से आप जुडिशरी है या जो भी सिस्टम एग्जीक्यूटिव का है उसमें फेथ रखें। इसी तरह चीजें बेहतर होती हैं और वक्त के साथ हो भी रही हैं। पिछले सालों से अगर देखा जाए और कंपेयर किया जाए तो अब जस्टिस का निजाम जो है वो बहुत बेहतर है और कंपैरेटिवली स्पीडी है। हाँ, मैं बिल्कुल एग्री करूंगी ہوگی اس میں مزید ریفارم لانے کی ضرورت ہے جو کہ جوڈیشری اور وکلا اور میرے جیسے لوگوں ہم سب پہ فرض ہے اور ہم سب کوشش بھی کر رہے ہیں.
جی خوشاب سے ہمیں ایک فیس بک پر میسج کیا ہے شعیب حسن نہالکا نے. پہلے تو انہوں نے لکھا تھا کہ یہ پاکستان ہی میں ایسا کیوں ہوتا ہے, تو ہمارے جتنے بھی پارٹیسپینٹ تھے جو ہمارے ساتھ موجود تھے انہوں نے بھی بتایا شعیب کے اس سوال کا, بلکہ انہوں نے جواب دیا کہ دنیا میں ہر جگہ یہ اور ہمیشہ سے ہوتا آ رہا ہے. اور مزید انہوں نے ایک اور سوال کیا ہے کہ وہ حد کون سی ہے ہراسمنٹ میں جہاں آپ مقدمہ دائر کر سکتے ہیں. تو
اس کی کوئی لمبی چوڑی حد نہیں ہے. ایون سم تھنگ ایز اسمال ایز ٹریویل, یعنی اتنی معمولی چیز کہ کسی کا آپ کو ایسا کوئی کمنٹ پاس کرنا جو آپ کو محسوس ہو کہ یہ حد سے بڑھ گیا ہے, یعنی کہ یہ سیکشوئل اس میں جا رہا ہے, یا کسی کا آپ کو اتنا ہاتھ لگا دینا کہ وہ آپ کی کمفرٹ کے مطابق نہ ہو اور آپ کی کنسینٹ سے بڑھ کر ہو, دس از انف, یہ کافی ہے. ضروری نہیں ہے کہ کوئی بہت کسی حد تک جائے اور خدا نہ خواستہ ایسا کوئی کام کرے کہ آپ اس کے لیے, تو پھر اور زیادہ اس سے بڑی پروویژنز موجود ہیں قانون میں. لیکن ہراسمنٹ ایک مائنڈ سیٹ کی بات ہے. میں ہراس فیل کروں گی شاید کوئی اور نہ کرے, بٹ اٹ از کرمنل لا میں ایک ڈاکٹرائن ہوتی ہے, یو ہیو ٹو ٹیک یور وکٹم ایز اٹ از, یعنی کہ آپ کو اپنے جو آپ کا وکٹم ہے وہ جیسے مائنڈ سیٹ کا ہے اس کے مطابق فیصلہ کرے گی. یہ نہیں کہ اگر ایک کو لگے کہ یہ تو کوئی بات نہیں, کوئی بگ ڈیل نہیں ہے, تو دوسرے کو لگے تو بگ ڈیل ہے, تو جس کو محسوس ہو رہا ہے وہ اس کے لیول سے دیکھا جائے
گا.
یہ کوئی نہیں کہ سکتا کہ اس میں تو کوئی بڑی بات نہیں ہے کسی نے تمہارے ساتھ ایسے کر, نو.
بہت شکریہ,
اس کا پیروگیٹو
جی. آپ ہمارے ساتھ رہیے حادیہ صاحبہ,
آگے اپنا ڈیفینس پیش کرنے کا دوسرے کے پاس حق ہے, وہ اپنا ٹرائل پیش کرے, لیکن کوئی وکٹم کو یہ نہیں کہہ سکتا کہ یو آر میکنگ اے بگ ڈیل آؤٹ آف اٹ, یعنی کہ آپ جو ہے بات کو بہت بڑھا رہی ہیں یا ایسے نہیں. اس کا پیروگیٹو ہے کہ وہ ڈیسائیڈ کرے کہ یہ چیز مجھے نہیں اچھی لگتی.
سلمان اب میں آپ کی طرف آؤں گی, لیکن اس سے پہلے ہمیں ایک بریک لینی ہے. بریک کے بعد ہم لوگ واپس آئیں گے اور اپنی گفتگو کا سلسلہ یہیں سے جاری رکھیں گے. تو چلتے ہیں ایک مختصر آئی ڈی بریک کی طرف.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
ویلکم بیک, وائس آف امریکہ واشنگٹن کی اردو سروس سے آپ پروگرام سن رہے ہیں راؤنڈ ٹیبل, میں ہوں سعدیہ اسد. جی سلمان آپ کی طرف آؤں گی, آپ سے یہ پوچھنا چاہوں گی, ہمارے جتنے بھی مہمان تھے انہوں نے جب ڈسکشن کی تو انہوں نے ایک یہ بات ضرور کی کہ ایک بڑی فائن لائن ہوتی ہے جو کہ یہ ڈیفائن کرتی ہے کہ آپ ہراسڈ فیل کر رہے ہیں, اور بعض دفعہ جیسے ہادیہ صاحبہ نے بھی یہی کہا کہ یہ جو فیل کر رہا ہے یہ اس پہ بھی ڈیپینڈ کرتا ہے, ہو سکتا ہے کسی اور کے لیے وہ بات اتنی امپورٹنٹ نہ ہو جتنی کہ اس شخص کے لیے جس نے یہ فیل کیا کہ وہ ہراسڈ ہے. تو آپ صرف یہ بتائیے کہ اس امکان کتنا ہوتا ہے, کسی بھی طرح کی می ٹو تحریک کو آپ لے لیں یا کسی بھی چیز کو یا ہراسمنٹ کے قانون کو, اس کے مس یوز کی کتنی امکان کتنا ہوتا ہے؟
دیکھیں مس یوز کا امکان تو ہر چیز میں رہتا ہے. ہم جس طرح ہم نے پنجاب پروٹیکشن وومن اگینسٹ وائلنس ایکٹ جو پاس کیا تھا 2016 میں, تو اس کے بعد ہم نے جو سینٹر ڈیولپ کیا ہے وائلنس اگینسٹ وومن سینٹر, جس میں ساری جو جسٹس ڈلیوری کی ڈپارٹمنٹس ہم نے ایک جگہ پہ اسی لیے بٹھائی تھیں کہ ہمیں تاکہ جو ایک تو کلیکشن آف ایویڈنس فوراً ہو سکے, اور دوسرا جو یہ سچ اور جھوٹ کا جو ہے یہ فوراً ہم ود ان 24 آورز آئیڈینٹیفائی کر سکے کہ کون سی انفارمیشن صحیح ہے اور کون سی غلط ہے. کیونکہ یوزلی یہ انفارمیشن تب جا کے ریویل ہوتی ہے جب 6 مہینے گزر چکے ہوتے ہیں, کیس کورٹ میں جا چکا ہوتا ہے, جس نے بدنام ہونا وہ ہو چکا ہوتا ہے, اور اس کے بعد جا کے پتہ چلتا ہے کہ یہ الزام ہی جھوٹا تھا. تو اس سینٹر میں بھی ہم نے یہ آئیڈینٹیفائی کیا کہ اس میں جب ہمیں ریپ کے کیسز آتے تھے تو اس میں سے کم از کم 4 یا 5 ہمیں ایسے آئے کہ جو کہ ود ان 24 آور جب ہم نے اس کو فالو تھرو کیا تو پتہ چلا کہ وہ غلط تھے اور وہ اگلی پارٹی پہ پریشر ڈالنے کے لیے کیے گئے تھے. لیکن اس کو جب ہم نے آئیڈینٹیفائی کر لیا تو اس سے ڈیٹرنس ویلیو یہ کریٹ ہوئی کہ جب ان عورتوں پہ مقدمہ کیا گیا تو اس کے بعد ہمیں اس طرح کے کیسز کے آنے کی تعداد بہت کم ہو گئی. تو یہ اگر یہ چیزیں یہ ہیں اور یہ بالکل ایک ویلڈ بات ہے کہ ان کو ابیوز کرنے کے چانسز ہوتے ہیں, لیکن جب تک آپ ڈیٹرنٹ ویلیو نہیں کریٹ کریں گے کہ جو الزام غلط لگا رہا ہے उसको आप उसको एक उसके ऊपर एक बार होना चाहिए लीगल कि इफ अगर प्रूवन रॉन्ग तो आपके ऊपर जो है वो मुकदमा चलेगा. और सेकंड ये जिस तरह अली जफर और मिशा शफी का चल रहा है
जी जी.
तो इसमें भी ये एक एक एग्जांपल है कि वेन एवर देर इज अ आर्ग्यूमेंट और वेन एवर देर इज अ एलिगेशन इट द पर्सन जिसके ऊपर इल्जाम लगा रहे हैं उसको इस तरह नहीं प्रेजेंट करना चाहिए कि ही इज ऑलरेडी बीन फाउंड गिल्टी. उसका एक अभी प्रोसेस चल रहा है तो लेकिन अनफॉर्चुनेटली क्योंकि वो एक औरतों के साथ ज्यादती होती भी है और उनका एक बहुत बड़ा एक फैक्शन है हर मुल्क में कि जहां पे उनके साथ हरासमेंट होती है तो वो एक नेचुरल सिंपथी वेव डेवलप हो जाती है जब किसी मर्द पे इल्जाम लगाया जाता है कि ये औरत है तो शायद इसके साथ ये ज्यादती हुई होगी. तो इट्स अ वेरी थिन लाइन और इसमें आई थिंक इट्स गोना टेक अ लॉन्ग टाइम फॉर एजुकेशन आर एजुकेटिंग आर मासेस एंड ऑल्सो रेजिंग अवेयरनेस कि इस तरह के केसेस जब सामने आए तो प्लीज डोंट ड्रॉ एनी कंक्लूजन टिल द पर्सन हैज बीन फाउंड गिल्टी.
सलमान हमारे साथ कुछ कॉलर मौजूद हैं. कसूर से हमारे साथ हैं तारिक चौताई, जानते हैं कि वो कुछ पूछना चाहते हैं आपसे. जी अस्सलाम वालेकुम तारिक साहब.
अस्सलाम वालेकुम सादिया बहन मोहम्मद तारिक चौताई एडवोकेट.
जी जी सवाल कीजिए.
कसूर से मेरा सवाल ये है कि ये हैरेसमेंट का मौजू तो आपने बहुत अच्छा रखा है, क्या हमारे माशरे में इतनी अवेयरनेस की जरूरत है कि लोगों को अपने हकूक का पता नहीं होता? और दूसरी मेरी बात यह है कि क्या हमारा अदालती सिस्टम इस कदर है कि ये स्पीडी ट्रायल जिसमें इंसानी हकूक के मामलात हों उसको स्पीडी ट्रायल में जल्द अज जल्द निपटाया जा सके? इसमें मेरा मौजूद मेहमान से सवाल यह है कि वो ये बताए कि इसको रिफाइन करने के लिए और क्या बेहतर तजावीजें हैं कि ये इंसानी हकूक के मुतलका हैरेसमेंट के मामला जल्द अज जल्द अदालतों में निपटाए जा सके. बहुत शुक्रिया
जी. बहुत शुक्रिया. चूंकि ये मैं बात आपसे पूछना चाहूंगी सलमान कि ये वो कह रहे थे कि और क्या तरामीम की जा सकती हैं जिसकी वजह से स्पीडी जस्टिस मिल सके, तो आप के ख्याल में इसमें और क्या क्या तरामीम होनी चाहिए? इंसानी हकूक चूंकि आपने बहुत काम किया है खवातीन के इश्यूज पे भी, वायलेंस हो चाहे वो हरेसमेंट हो, तो आप बताइए कि ऐसी क्या कमी आपने देखी जो इसकी राह में रुकावट बनती है?
जी सबसे पहले तो ये कि कोर्ट्स आर ओवरवेलम्ड. जिस तरह मैं दोबारा बात करूंगा कि वायलेंस अगेंस्ट वुमेन सेंटर जो हमने मुल्तान में डेवलप किया तो हमें सबसे पहले इशू ये आया कि हम जब केसेस कोर्ट में भेजते थे तो वो फैमिली कोर्ट्स में और 10 किस्म के और केसेस आए होते थे तो फिर ये केसेस में उनको वो प्रायोरिटी नहीं मिल सकती थी कि जो रिजर्व करते हैं स्पीडी ट्रायल की. इसलिए हमने अब एक स्टेप लिया है जो मैं आपके प्रोग्राम के तवज्जो से बताना भी चाहूंगा कि लाहौर हाई कोर्ट ने हमारी अभी एक रिक्वेस्ट अप्रूव कर ली है कि मुल्तान में अब 2 स्पेशल जजेस जो हैं वो अपॉइंट किए जा रहे हैं जिनका काम सिर्फ होगा कि वो वायलेंस अगेंस्ट वुमेन सेंटर से आने वाले केसेस को सुने, और एक जज उनको सुनेगा और एक एक एज अपेलेट अथॉरिटी काम करेगा. तो आई थिंक द बेस्ट वे फॉरवर्ड इज कि इस तरह के हरासमेंट की जो कंप्लेंट्स हैं, क्योंकि आजकल सोशल मीडिया का दौर है, एविडेंस जो है वो बहुत आसान है क्योंकि व्हाट्सएप मैसेजेस होते हैं, टेक्स्ट मैसेजेस होते हैं, उसके अलावा फेसबुक मैसेजेस होते हैं, तो इनकी फोरेंसिक ऑडिटिंग इज मच ईजियर देन हेयर से कि मैंने आपको ये कहा या आपने मुझे क्या कहा. तो इसमें अगर एक स्पेशल कोर्ट, एक स्पेशल जज अपॉइंट हो जाए जिनके पास ऐसी कैपेसिटी मौजूद हो और प्रोसिक्यूटर्स उनको फोरेंसिक एविडेंस जो है वो विद इन 7 डेज फराहम करने के पाबंद हो दोनों पार्टीज, तो आई थिंक इट्स दिस ये क्योंकि इसमें कोई फिजिकल डैमेज नहीं होता, फिजिकल हार्म नहीं होता, क्रिमिनल पेनल्टी उस तरह नहीं होती, तो ये केसेस मेरे तो ख्याल में विद इन 7 to 14 डेज बहुत आराम से रिजोल्व हो सकते हैं अगर आपके पास मैसेजेस मौजूद हैं. जिस तरह अभी अनफॉर्चुनेट एक हुआ था कि एक हमारी एक वेबसाइट है बहुत मशहूर म्यूजिक की पटारी
उनके
एक सीईओ के ऊपर ये एक इल्जाम आया था. अभी तो वो इल्जाम आई डोंट नो वो साबित हुआ है या नहीं हुआ, लेकिन उन्होंने
हटा दिया था,
दे दिया था. एग्जैक्टली. तो वो अब जिस खातून ने इल्जाम लगाया था उसने अपने स्क्रीन शॉट्स लगाए थे कि ये स्क्रीन शॉट्स उन मैसेजेस के हैं जो मुझे भेजे गए हैं. तो इट्स वेरी इजी टू प्रूव दैट बिकॉज उनका रिकॉर्ड होता है, टेलीफोन कंपनी से रिकॉर्ड मिल सकता है, डेटा कंपनीज डेटा फ्राहम कर सकती हैं. सो आई थिंक अगर इसके ऊपर गवर्नमेंट हम इंशाल्लाह नेक्स्ट अगर हमें मौका मिला नेक्स्ट टर्म में तो हमारा फुल इरादा है कि हम इस तरह की साइबर कोर्ट एक बनाएं कि जिसमें ये ऐसे जो हरासमेंट के इल्जाम हैं उनको 7 to 14 डेज के अंदर रिजॉल्व कर लिया जाए.
जी बहुत शुक्रिया. एक और कॉलर है कसूर ही से, रजाक. जी रजाक आप बताइए क्या आपका सवाल है. वालेकुम अस्सलाम.
अस्सलाम वालेकुम. मैं ये पूछना चाह रहा हूँ जो तन्हाई में ये हरासमेंट करते हैं एक हद तक, इसको सबूत कैसे किया जाएगा, साबित कैसे किया जाएगा अदालत में?
जी बहुत शुक्रिया जी हादिया साहिबा कि ऐसी हरेसमेंट जिसका कोई सबूत ना हो
की जी जी बात नहीं हेलो हाँ जी, जी, जी सिर्फ हरेसमेंट से रिलेटेड नहीं और भी जो सेक्सुअल नेचर के ऑफेंसेस हैं बहुत सीरियस उसमें हद के ऑफेंसेस हैं जिना वगैरह उसके अंदर कोर्ट्स ने केस लॉ के थ्रू जो जो विक्टिम है उसकी जो स्टेटमेंट है यानी कि सोल टेस्टिमनी ऑफ द विक्टिम हम बोलते हैं यानी कि सिर्फ जो जिसके साथ ज्यादती हुई है उसका बयान उसको बहुत ज्यादा अहमियत होती है। जाहिर है उस पर क्रॉस एग्जामिनेशन और जिरा का इख्तियार दूसरी साइड रखती है जैसे कि साहब ने भी फरमाया कि दूसरी साइड को भी अपना मौकफ बयान करने का पूरा हक है लेकिन अगर वो जो है विट स्टैंड कर जाए यानी कि जिसको हम बोलते हैं कानूनी लैंग्वेज में अनशैटर्ड रहे यानी उसके अंदर आप कोई कोई उसमें मतलब उस जो जो वो बोल रही है वो उस बात से हटे ना और जिरा को सस्टेन कर जाए तो उसकी सोल टेस्टिमनी के ऊपर कन्विक्शन पॉसिबल होती है और बहुत एक्सट्रीम केसेस के ऑफेंसेस में यानी कि हद ऑफेंसेस में भी पॉसिबल होती है। और जहां तक ताल्लुक है ये ओम्बडमैन का जो है लॉ हमारा वर्क प्लेस वाला
जी जी।
उसके अंदर तो वैसे भी क्रिमिनल वाला जो स्ट्रिक्ट थ्रेशोल्ड होता है यानी कि बड़ा स्ट्रिक्ट लेवल ऑफ जो एविडेंस रिक्वायर्ड होता है वो नहीं है उसका थ्रेशोल्ड कदरे लो है क्योंकि इसी चीज को उन्होंने मद्देनजर रखा है कि ऑब्वियसली कोई भी हरास पब्लिक में तो नहीं करता लोगों की यही कोशिश होती है कि ये चीज तो कमरे ढके छुपे जगह पे हो अक्सर कोई बॉस है अगर और कोई सेक्रेटरी के साथ इस तरह हो रहा है तो जाहिर है उसमें कोई 10 बंदे तो कमरे में बुलाए नहीं होंगे तो बिल्कुल अदालतें इस चीज को मद्देनजर रखती हैं कि जो उसकी सोल टेस्टिमनी है
सही
उसको उसको काफी ज्यादा जो है एविडेंशरी जो है बैकिंग खातून की जो होगी या जो भी हरास फील कर रहे हैं उसकी टेस्टिमनी को वेटेज दी जाती है और इस बात से उसको निगेट नहीं किया जाता कि उसके पास और कोई गवाह नहीं है।
सही बहुत शुक्रिया सलमान आपकी तरफ आऊंगी। जब हम डॉक्टर रिहाना लतीफ से बात कर रहे थे तो उन्होंने भी एक बात की कि एक वक्त था कि काम की जो जगह है वहां पर आपस में हल्की फुल्की जो गुफ्तगु है फ्लर्टेशन वो कह रही थी कि आप कहते हैं कि आप अच्छे लग रहे हैं आज आपने अच्छे कपड़े पहने हैं तो इसको एक हेल्दी इन्वायरमेंट कहा जाता था कि इससे थोड़ा सा हल्का फुल्का सा एक एहसास होता है लेकिन आप उसी चीज़ को आप हरेसमेंट के ज़ुमरे में लेते हैं तो वो इस बारे में उनका ये ख्याल था। मैं आपसे जानना चाहूँगी कि आप क्या कहते हैं इस सिलसिले में।
जी जहाँ तक कैजुअल कमेंट्स का ताल्लुक है कि जिस तरह अगर आप किसी को कॉम्प्लीमेंट कर रहे हैं कि यू नो कि यू आर लुकिंग नाइस टुडे इफ इट्स अ कैजुअल कमेंट वन ऑफ कमेंट तो दैट इज ओके लेकिन अगर एक वो रूटीन में किसी को स्पेसिफिकली टारगेट करके किया जा रहा है उनकी तवज्जो हासिल करने के लिए और वो खासतौर पर उसमें अनईजी है सो दैट इज कंसिडर्ड हरेसमेंट फॉर श्योर। लेकिन कैजुअली आई मीन लाइक क्योंकि हमारा एक कंजर्वेटिव सोसाइटी है कंजर्वेटिव सोसाइटी में यूजली अगर इस तरह की कॉमेंट किसी खातून की तरफ दिया जाता है तो ये एक अजम्पशन होती है मर्द की तरफ से कि यू नो कि मे बी अगर वो उसको पसंद करता है तो मे बी देर इज समथिंग दैट विल गेट दिस इसे कहते हैं ना बेकिंग द आइस। लेकिन अगर वो खातून जो है वो उसको अनकंफर्टेबल उससे फील करती है और वो उसको विजिबली ये कन्वे करती है कि यू नो कि शी इज नॉट कंफर्टेबल विद दिस काइंड ऑफ कमेंट्स और वो रिपीट करते रहते हैं सो आई डोंट थिंक दैट्स अ हेल्दी थिंग आई डोंट थिंक इट्स अ नॉर्मल थिंग आई थिंक दैट बिकम्स अ हरेसमेंट। वन ऑफ कमेंट यू नो कि जिसमें आप कभी एक महीने में आपने कोई इस तरह की बात कह दी या आपने किसी को कॉम्प्लीमेंट कर दिया सो आई थिंक दैट्स अ वेरी हेल्दी थिंग एंड दैट शुड बी कंटिन्यूड इफ बोथ पार्टीज कंसेंट टू दैट।
तो ये उस फील की बात है जो अभी हादिया अजीज साहिबा ने की कि जो जिसको कहा जा रहा है जो उसको जिस तरह से वो ले रहा है उस पर भी डिपेंड करता है कि वो क्या फील कर रहा है।
जी जी
तो सलमान हमारे साथ एक और कॉलर है मोहम्मद जावेद बन्नू से जानते हैं कि वो क्या पूछना चाहते हैं। जी अस्सलाम वालेकुम।
मोहम्मद जावेद बोल रहा हूँ।
जी जी
बाकी मैं मौजू से कुछ दूसरी तरह में बात कहना चाहता हूँ और वो बात ये है कि मैं आंखों से ना बीना हूँ।
आप ये सवाल आप बिल्कुल आप हमारे मौजू से मुतालिक सवाल कीजिए प्लीज। अभी हमारे शो में इतना टाइम नहीं है कि हम आपकी आप हमें मेरी कहानी में कॉल कीजिएगा जरूर आपकी बात जो है वो हम सुनेंगे भी और उसको एड्रेस भी करेंगे। बेहद शुक्रिया सलमान आपकी तरफ आना चाहूंगी मैं आपसे ये बात पूछना चाहूंगी कि जब भी कोई इशू सामने आता है जैसे अभी आप मीशा और अली ज़फ़र के इशू को ही ले लें तो जो एक बहस शुरू हो जाती है किसी की लुक पे किसी की उसके साथ ताल्लुक पे उसके माजी पे या फिर उसके बाद जो उस किसी भी पार्टी की किरदार कुशी की जाती है तो आप उसको किस तरह से कंडेम करेंगे क्या कहेंगे आप उस बारे में।
मैं समझता हूँ कि ये बिल्कुल गलत है. जब तक इल्ज़ाम देर इज अ रीजन कि हमने दरअसल जो है ना अपनी नस्ल की या अपने लोगों की सही तरह से ट्रेनिंग नहीं कर सके. हमारा फेलियर है कि हम जब टीवी में भी आप देखते हैं तो एक पट्टी चलती है कि ये मुलजिम है, लेकिन लोग मुलजिम और मुजरिम के फर्क को आज तक समझ नहीं सके. वो दोनों को एक चीज समझते हैं कि अगर किसी पे मुलजिम का मतलब है इल्ज़ाम और मुजरिम का मतलब है कि जिसने जुर्म साबित हो चुका हो. तो ये किरदार कशी करना और उसको एक एक्सप्लॉयट करना और उसको हाईलाइट करके बयान करना, आई थिंक दैट्स अ वेरी रॉन्ग थिंग. और इसको और इसमें बल्कि देयर शुड बी वन स्टेप अहेड कि अगर कोई लोग उसकी किरदार कशी करें तो उनको भी उनके ऊपर भी किसी किस्म की कोई पेनल्टीज होनी चाहिए.
यही बात बिल्कुल नेक्स्ट में यही बात पूछना चाह रही थी.
एग्जैक्टली, क्योंकि दैट्स कॉल्ड डेफेमेशन. लाइक यू कैन नॉट, आप किसी को नहीं इस तरह बगैर इल्जाम के तो सिर्फ किसी के कहने पे बदनाम करना शुरू कर सकते हैं, बिकॉज उनके भी घर हैं, उनके भी फैमिलीज हैं और उन्होंने भी एक सी सोसाइटी में रहना है. सो टिल इट्स प्रूवन then they should be not taken to task like that.
और फिर ये भी कि इस तरह से किसी भी पार्टी की, इसमें सिर्फ का कोई दखल नहीं है कि वो मर्द है या औरत, तो आप किसी भी पार्टी को डिस्करेज कर रहे हैं कि वो बोले ना, वो सामने ना है और वो खामोश ही रहे.
बिल्कुल, इसमें सिर्फ का कोई ताल्लुक नहीं,
कोई ताल्लुक नहीं.
ये भी डिस्कस करना चाहूंगा कि मैं मेरा जितना एक्सपीरियंस रहा है इसमें वायलेंस अगेंस्ट वुमेन सेंटर के बिल में और सेंटर में, मजॉरिटी तौर पे औरतें ही अनफॉर्चुनेटली औरतों को डिस्करेज कर रही होती हैं और उनको एक उनको एक तरह का उन पे एक इल्जाम लगा रही होती है कि तुमने कपड़े ऐसे पहने होंगे या तुम्हारा ही कसूर होगा या तुम तो हो ही ऐसी या तुम इस तरह करती हो. तो वो इट इज नॉट मैन वर्सेस वुमेन एट ऑल. इट इज अ बेसिक यू नो ह्यूमन trait that we're dealing with in which we are ready to jump to conclusions without any hard evidence in our hands.
जी बहुत शुक्रिया. हमारे साथ ही एक और कॉलर हैं गुजरात से, हमारे साथ मोहम्मद इकबाल. जी इकबाल, आप क्या पूछना चाहेंगे हमारे मेहमानों से?
मैं असल में सवाल ये करना चाह रहा हूँ कि हम आपको टेलीफोन करते हैं, हमारे पैसे बहुत लगते हैं, इसका क्या हल है मसला? हम बातें बड़ी खुशी से सुनते हैं आप लोगों की, लेकिन पैसे बहुत हमारे लगते हैं टेलीफोन हमारे पास, क्या हल है इसका? जी
इसका एक ही हल है कि अगर आपके पास लैंडलाइन है तो आप हमें उससे कॉल करें, क्योंकि लैंडलाइन बिल्कुल फ्री है, उससे आपके कोई पैसे नहीं लगते. और ये हम बार बार बताते हैं कि अगर आप अपने मोबाइल से फ़ोन करेंगे तो उससे आपके पैसे लगेंगे. तो इसका बेहतर हल ये है कि आप लैंडलाइन से फ़ोन करें, या अगर आप टेलीफोन अपने सेल फोन से बात कर रहे हैं और हमारे पास और आपके पास लैंडलाइन नहीं है और आपने कोई बहुत अहम सवाल करना है तो आप हमारे प्रोड्यूसर को बता सकते हैं कि वो आपको कॉल कर ले. जी हाफिज़ फ़तेह मोहम्मद हैं अटक से, और आप, मैं चाहूँगी कि बहुत कम टाइम रह गया, प्लीज़ आप मौजू से मुतालिक कुछ सवाल कीजिए. जी हाफिज फतेह मोहम्मद साहब, हेलो.
जी भाई अस्सलाम वालेकुम.
वालेकुम अस्सलाम.
गुजारिश, मेरा सवाल ये है कि इज्जत तो मर्द और औरत की बराबर होती है, जिसके से ज्यादती हो कानून पर अमल होना चाहिए ताकि दोनों जो हजरात हैं उनको इंसाफ मिले.
जी बहुत शुक्रिया, आपने अपनी राय का इजहार किया, आपने सवाल नहीं किया. हादिया साहिबा, आपकी तरफ आऊँगी, टाइम बहुत कम रह गया है. आपसे ये जानना चाहूँगी, जब सजेशंस और तरामीम का सवाल किया हमने सलमान साहब से तो उन्होंने कुछ तरामीम दी, तो आपके ख्याल में अगर उन पर अमल दरामद हो तो क्या ये जो इंसाफ का टाइम है वो कम हो सकता है और ज़्यादा स्पीडी हो सकता है ये सारा मरहला?
बिल्कुल, मैं उनकी बात से एग्री करूंगी. सबसे पहले तो मेरी भी यही एक सजेशन थी कि ये स्पेशल जजेस इसके बनने चाहिए. मुझे याद है एक दफा ये जो सिंपल फैमिली के दावे होते थे, सुलह वगैरह, इनको डेढ़ डेढ़ दो दो तीन तीन साल लग जाते थे. तो फिर उसके ऊपर जजेस ने सोचा कि भाई एक तो औरत तो सुलह नहीं ले पा रही, तो उसने आगे कल को उसका और क्या होगा, ये तो जल्दी होना चाहिए. तो उन्होंने स्पेशली फैमिली कोर्ट डेजिग्नेट कर दी और आज ऐसा है कि मैक्सिमम तीन चार महीने भी नहीं लगते, अक्सर दो तीन हफ्तों में सुलह हो जाती है. मैं एग्जाम्पल दे रही हूँ कि जहाँ पे अदालतों ने या फिर जो हमारी एग्जीक्यूटिव जो है पार्लियामेंट वगैरह, उन्होंने महसूस किया कि ये चीज बहुत ज्यादा टाइम ले रही है, इसमें लोगों को महसूस हो रहा है कि तो ना इंसाफ ना मिलने के बराबर है, तो उसके लिए एक स्पेशल लॉ आया, उसके स्पेशल जज बैठे, उनको बताया गया आपने तारीखें छोटी देनी है वगैरह वगैरह, तो वो मामला अब बहुत बहुत मतलब हद तक जो है एड्रेस हो चुका है. इसी तरह अगर स्पेशल बेंचेस बन जाएंगे बाकी जो जज डेजिग्नेट होंगे सिर्फ ये चीज डिसाइड करने के लिए, तो फिर डेफिनेटली जो है साथ, क्योंकि जैसा कि उन्होंने कहा ये कोई वो कोई उस तरह का मुकदमा तो है नहीं कि जिसके अंदर कोई वेपन हो और और मेडिकल का फॉरेंसिक आना हो वगैरह वगैरह. इसमें ज्यादातर डॉक्यूमेंट्री है या बयान जो है विक्टिम का है और जो दूसरा जिस पर इल्जाम लगाया है उसका है. तो ये बहुत जल्दी यानी कि बाकी 14 दिनों में या ज्यादा से ज्यादा महीने में डिसाइड हो सकता है. एक तो ये, दूसरा जो इन्होंने जिक्र किया डेफामेशन का, तो जहां पे महसूस हो कि आप किसी पे झूठा इल्जाम लग रहा है या अगेन किसी की कैरेक्टर असैसिनेशन यानी कि किरदार पे बात बिलावजह मीडिया पे वगैरह पे हो, डेफामेशन का अलहदा ऑर्डिनेंस मौजूद है. वो सुनता भी थोड़ा डिस्ट्रिक्ट लेवल का जज है. उसमें आपने एक नोटिस भेजना होता है पहले दूसरी साइड को कि या तो आप अपॉलोजी करें या इतना ये हमारा जो नुकसान हुआ है वो पूरा करें, वरना फिर हम डेफामेशन का दावा करेंगे. एंड आई बिलीव इस केस में भी अली जफर साहब ने एक लीगल नोटिस भेज दिया है. वो हर एक ऐसे इंसान का हक है जिसको महसूस हो कि मेरे कैरेक्टर की बिलावजह असैसिनेशन हो रही है. एक तो ये, तीसरा मलिशियस प्रोसिक्यूशन का कॉन्सेप्ट भी कानून में मौजूद है. यानी कि जब कोई बरी हो जाए इस किस्म के इल्जाम से तो वो डैमेजेस यानी कि पैसे मांग सकता है कि मेरे खिलाफ मलिशियस यानी कि गलत और मैलिफिसेंट इंटेंट के साथ मुझे खराब करने के लिए.
जी, बहुत शुक्रिया हादिया साहिबा.
सारा कुछ कानून में
डेवलप करने की कोशिश. बहुत शुक्रिया हादिया साहिबा. सलमान सूफी साहब, आपने हमारे लिए वक्त निकाला. प्रोग्राम का वक्त बिल्कुल खत्म हो गया. हमें इजाजत दीजिए सादिया असद को, और मेरे साथ प्रोड्यूसर थे असफर इमाम. अपना बहुत ख्याल रखिएगा. अल्लाह ने के बाद.
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते. یہاں امریکی ریاست کیلیفورنیا میں ایک خیراتی ادارہ ایسے علاقوں میں نوجوانوں کو تعلیم دینے کی کوشش کر رہا ہے جو تنازعات کا شکار ہیں، جیسے جمہوریہ کانگو کا گڑبڑ کا شکار مشرقی حصہ. اسی طرح انڈیا میں ایک تنظیم کشمیر کے بھارتی کنٹرول والے علاقے میں، اور شکاگو کا ادارہ بنگلہ دیش میں عشروں سے صعوبتوں کے شکار کیمپوں میں رہنے والے سابق پاکستانیوں یا بہاریوں کی نوجوان نسل کو اعلیٰ تعلیم دینے کی کوشش کر رہا ہے. اس بارے میں ایک رپورٹ کے ساتھ شہناز عزیز.
جسٹس رائزنگ نامی کیلیفورنیا کی خیراتی تنظیم نے کانگو کے اس مشرقی علاقے میں 7 اسکول کھولے ہیں جو 1996 سے لے کر 2003 کی خانہ جنگی میں تباہ و برباد ہو چکا ہے. اقوام متحدہ کے بچوں کے فنڈ یونیسیف کا کہنا ہے کہ تعلیم کی کمی سے سماجی ترقی کو نقصان پہنچتا ہے. لنڈا جونز کے الفاظ.
But it's also about humanitarian development as well.
وہ کہہ رہی ہیں کہ انسانی ترقی کی بات بھی ہے، کسی ملک اور کسی فرد کی طویل مدت کے دوران ترقی. جنوبی ایشیا میں بہت سے علاقے اسی طرح عشروں سے عسکریت پسندی، تنازعات اور انتہائی افلاس کا شکار ہیں. بھارت کی ایک تنظیم زکات فاؤنڈیشن آف انڈیا نے کشمیر میں ایک ایسی ہی کوشش کا آغاز کیا ہے. ویسے تو بنیادی طور پر یہ کوشش بھارتی مسلمانوں کو مقابلے کے امتحانوں کی تیاری کروانے کے لیے ہے، لیکن اس کے فاؤنڈر سید ظفر محمود کا کہنا ہے کہ ان کی ٹیم کو سب سے بہتر امکان کشمیر میں نظر آیا.
تو غالباً یوں ہے کہ چونکہ ان کی کوئی فکر نہیں کرتا، اور ایک طرح سے لینڈ لاکڈ ہیں اور ڈفرینٹ پاورز ہیں وغیرہ وغیرہ، تو یہ سائیکے میں آ گیا لوگوں کے، پڑھو بہترین اور محنت کرو اور آگے بڑھو، اپنے پیروں پر کھڑے ہو جاؤ، اپنی دنیا آپ پیدا کر اگر زندوں میں ہے.
اس کوشش کی کامیابی کا پہلا ثبوت سن 2010 میں سامنے آیا تھا.
2010 میں جو ہمارا رزلٹ آیا تھا اس میں ایک بچے کی فرسٹ پوزیشن آئی تھی پورے انڈیا میں شاہ فیصل کی، اور اس کے بعد بھی کشمیر کے بچوں کی کئی پوزیشنز آ چکی ہیں. سیکنڈ پوزیشن تو لاسٹ ایئر ہی آئی تھی، اور بھی 8ویں پوزیشن، 10ویں پوزیشن، 22ویں پوزیشن آؤٹ آف 1000.
سن 70 کی دہائی میں تاریخ کے ایک بدترین خون خرابے کے بعد پاکستان کے مشرقی حصے کے الگ ہو کر بنگلہ دیش بننے کے بعد لاکھوں کی تعداد میں ایسے لوگ اسٹیٹ لیس ہو گئے جو خود کو پاکستانی کہتے ہیں، لیکن نہ تو پاکستان نے انہیں قبول کیا اور نہ ہی بنگلہ دیش انہیں اپنا شہری مانتا ہے. اوبیت ہیلپرز شکاگو کی ایک ایسی نان پروفٹ تنظیم ہے جو بنگلہ دیش کے ان کیمپوں میں عرصے سے کام کر رہی ہے. اس کے بانی انور خان کہتے ہیں،
10x10 فٹ کے کمرے میں 3 جنریشن رہ رہی ہے، آن ایوریج جو ہے کہا جاتا ہے کہ 8 سے 9 لوگ ہیں. دیکھیے، ایک موٹا اندازہ کے مطابق تقریباً 13 شہروں میں 100 سے زائد کیمپس ہیں. یہ تو ایک سمجھیں کہ ایک عام زندگی کی مثال ہے، اس کے علاوہ جو روزگار کے مواقع ہیں وہ میسر نہیں.
اوبیٹ ہیلپرز نے تعلیم کو اپنی ترجیحات میں اوپر رکھا ہے اور انہی کے نتیجے میں سن 2015 میں ان کیمپوں سے پہلا نوجوان ابو قاسم میڈیکل کالج میں داخل ہوا۔ ابو قاسم نے پرائمری کے بعد تمام تعلیم اس تنظیم کی مدد سے حاصل کی ہے
اور ابھی جو ہے میں ایک میڈیکل اسٹوڈنٹ ہوں۔ مجھے گرو ہے جو میری یہ سکسیس ہے، اس میں میرے ماں باپ کا ایک حصہ ہے اور سب سے بڑا جو حصہ ہے میں مانتا ہوں کہ اوارڈ کا حصہ، کیونکہ ایک کیمپ کا لڑکا کبھی یہ سوچتا بھی نہیں کہ میں ایک ڈاکٹر بنوں گا۔
اور زمین، یہ سچ ہے کہ تعلیم کا فقدان ایک ایسا نقصان ہے جو ایک نسل سے دوسری کو منتقل ہوتا رہتا ہے۔ شہناز عزیز، اردو، وائس آف امریکہ، واشنگٹن۔
رواں ہے زندگی، وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام۔ اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں سے اور امریکہ کا دورہ کرنے والے ممتاز پاکستانیوں سے۔ وائس آف امریکہ کے پروگراموں میں حالیہ تبدیلی کے تحت اس پروگرام کا دورانیہ 30 منٹ سے بڑھا کر 55 منٹ کر دیا گیا ہے۔ ہر جمعرات کو نشر ہوگا پاکستان میں رات 9 سے 9:55 تک ریڈیو پر، میڈیم ویو 972 پر اور انٹرنیٹ پر ہماری ویب سائٹ اردو voa.com پر اور اردو وی او اے کے فیس بک پیج پر، جس کا لنک ہے facebook.com/voaurdu۔ سننا نہ بھولیے ہر جمعرات کو پاکستان میں رات 9 سے 9:55 تک، پیشکش یاسمین جمیل۔